الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله مدني چینل کے ناظرین الحمد للہ عز و جل ایک بار پھر سلسلہ احکام تجارت کے ساتھ حاضر ہیں اور انشاءاللہ عزوجل حتم معمول شامل ہوں گی آپ کی کالز آپ کے وائس پیغامات جو کہ ہمارے اس پلیٹ فارم کے مطابق تجارت سے ریلیٹڈ مالی معاملات سے ریلیٹڈ آپ کی جو بھی اشکالات ہوتے ہیں جو مسائل ہوتے ہیں جس پہ آپ شرعی رہنمائی حاصل کرنا چاہتے ہیں انشاءاللہ عزوجل شامل سلسلہ کیا جائے گا. نبی کریم روف و رحیم صلی اللہ علیہ وسلم کا فرمان ذی شان ہے جو مجھ پر ایک مرتبہ درود پاک پڑھتا ہے اللہ رب العزت اس پر 10 رحمتیں نازل فرماتا ہے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم. مدنی چینل کے ناظرین آپ کی کال کی طرف بڑھیں گے اور اس کے ساتھ ہی مفتی علی اصغر عطاری مدنی منتظر اللہ العالی کی بارگاہ میں حاضری دیں گے. پہلی کال شامل سلسلہ کرتے ہیں, دیکھتے ہیں کیا سوال کیا جا رہا ہے. جی
مجھے یہ پوچھنا تھا کہ میں سلیٹ سے ان پہ کام کرتا تھا جس میں وہاں پہ کچھ جھوٹ کے عناصر بھی شامل ہوا کرتے تھے. اس ٹائم پہ مجھے علم نہیں تھا اس بارے میں, تو بعد میں مجھے علم ہوا تو میں نے وہ کام چھوڑ دیا. تقریباً 2 سال بعد مجھے کام چھوڑے ہوئے, تو اس میں کافی اچھا ریوینیو جنریٹ ہو جاتا تھا. تو مجھے پوچھنا تھا کہ سچی پکی توبہ کرنے کے بعد کیا وہ رقم دوبارہ استعمال کی جا سکتی ہے یا نہیں.
ٹھیک ہے, الحمدللہ رب العالمین والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم. دیکھیے جھوٹ بول کر کام کرنے کی 2 صورتیں بنتی ہیں. ایک یہ ہے کہ آپ نے جھوٹ تو بولا ہو لیکن اس سے کوئی حق تلفی نہ ہوئی ہو, اور ایک یہ کہ آپ نے جھوٹ بولا اور حق تلفی بھی ہوئی ہے. مثال کے طور پر آپ نے کہا کہ جناب یہ علاقہ ایسا ہے کہ یہاں بازار کھلے رہتے ہیں اور بڑی رونق رہتی ہے, با رونق ایریا ہے. حقیقت میں وہ ایسا نہ ہو, شام 5 بجے سے نٹا ہو جاتا ہو. تو اسی طرح کی باتیں ہوتی ہیں, بعض ایسی باتیں ہیں جس کا تعلق خارجی منہ سے ہوتا ہے. اب یہاں کوئی بڑا لاس تو نہیں ہوا اسے
اصل کے اعتبار سے.
اور دوسرا یہ ہے کہ جناب آپ نے کہا کہ اس کی پیمائش اتنی ہے اور اس کی پیمائش اتنی نہ ہو. اب یہ ہے کہ ایک ایسا معاملہ ہوگا کہ جس میں جگہ کی جو قیمت ہے اس کا براہ راست اس سے تعلق ہوتا ہے. تو آپ نے کن کن چیزوں میں جھوٹ بولا ہے, رقم تعلق یعنی رقم استعمال کرنے کا تعلق اس سے بھی ہے. لیکن یہ ہے کہ جو بروکر کی اجرت ہوتی ہے اس کے کچھ احکام دیگر اجرتوں سے مختلف بھی ہوتے ہیں, اور تفصیل طلب صورت ہے بہتر یہ ہے کہ دارالافتاء اہل سنت کے فون نمبر پر رابطہ کر کے آپ کے قریبی دارالافتاء اہل سنت موجود ہو, وہاں آ کر اس مسئلے کا مکمل جواب حاصل کریں.
ٹھیک, اگلی کال دیجیے. مفتی صاحب یہ ارشاد فرما دیجیے, ایک شخص ہے جس نے زمین خریدی اور اس کی بنیاد بھی کرا دی جبکہ مکان کے بنانے کے ارادے سے زمین خریدی گئی تھی, لیکن کچھ پریشانی کے سبب اب وہ زمین بیچ رہا ہے, لیکن خریدنے والا شخص صرف اور صرف زمین کی قیمت دے رہا ہے. اب سوال یہ ہے کہ جو زمین کی قیمت دے رہا ہے اب جو بنیاد ہی کرائی گئی ہے اس کی قیمت وہ دینے کو تیار نہیں, تو کیا زمین خریدنے والا وہ بنیاد کی اینٹ مسالے کا حقدار ہے جو بنیاد ہو چکی ہے؟ برائے کرم اس کے حوالے سے رہنمائی فرما دیجئے.
دیکھیے معاملہ یہ ہے کہ جب یہ زمین بیچی جا رہی ہے تو پراپرٹی کی قیمتیں جو ہے نا اپ ڈاؤن ہوتی ہیں, اور اپ ڈاؤن ہونے کے علاوہ ایک آدمی نے اپنی ترجیحات کی بنیاد پر خریدی ہو, دوسرے کی وہ ترجیحات نہ ہو, تو آپ یہ نہیں کہہ سکتے کہ جناب وہ اس کی قیمت نہیں دے رہا, فلیٹ کی قیمت دے رہا ہے. حقیقت میں سودا مکمل ہی ہو رہا ہے, اور وہ ایک قیمت پر راضی ہے, اس سے اوپر جانے کے لیے تیار نہیں ہے. تو جو بنیاد بھر دی گئی ہے, یہ بنیاد جب بھی کوئی پلاٹ بیچا جاتا ہے تو بنیادیں اس کے تحت داخل ہوتی ہیں. کلام میں باقاعدہ ایک باب قائم کیا ہے کتابوں میں کہ جب کوئی پراپرٹی بیچی جاتی ہے, کوئی جگہ بیچی جاتی ہے, کیا چیزیں اس کے تحت داخل ہوں گی اور کیا داخل نہیں ہوں گی. تو جو بنیادیں بھری گئی ہیں یہ اس کے تحت داخل ہیں, جو خریدار ہے اس کے لیے اس کا استعمال کرنا جائز ہے.
اس صورت میں بعض اوقات ہوتا یہ کہ جیسے کہ اس کا سوال کا تو آپ نے جواب دیا کہ بنیادیں تو اس کے ساتھ ہی ہیں, لیکن خریدار جب کہتا ہے کہ بھئی یہ چیز میرے کوئی کام کی نہیں ہے, اس کے پیسے میں الگ سے نہیں دوں گا آپ کو, اور مراد یہ ہوتی ہے اسی قیمت میں یہ چیز لوں گا, تو بعض اوقات جو بیچنے والا ہوتا ہے اس چیز کو خراب کر دیتا ہے, کام کا نہیں رہنے دیتا, تو یہ ٹھیک ہے یا نہیں؟
دیکھیے ایک سوچ تو یہ بنتی ہے کہ وہ چیز ہی بیچنے والے کی تھی,
ٹھیک ہے,
خریداری میں وہ شامل ہی نہیں ہوئی,
ٹھیک
ہے. اگر تو اس طرح کی کوئی چیز ہے تو جو بیچنے والا ہے اس کا سپرد کرنا, حوالے کرنا, سامنے والے کے سپرد کرنا اس چیز کا لازم ہی نہیں ہے,
ٹھیک ہے.
اس کی تو اس نے کوئی عقل فی نہیں کی,
صحیح.
لیکن اگر وہ اچھی بھلی چیز کو ضائع کر رہا ہے, اسراف تو بہرحال کہلائے گا,
ٹھیک.
اس کو یہ تو حق تھا کہ اس کو اٹھا کر لے جاتا, اسکریپ کر دیتا, بیچ دیتا کسی بھی طرح تاکہ ضائع نہ ہوتی. ضائع کرنا یہ کوئی عقل مندی بھی نہیں ہے, اور اسراف پایا گیا تو گناہ بھی ہوگا,
ٹھیک. اگلی کال دیجیے.
کام تجارت میں مفتی صاحب, یہ میرا سوال ہے, میں جو کمیشن کا کام کرتا ہوں بارکنگ کا, تو میرا دوست بھی یہی کام کرتا ہے, تو ہم ایک کام ایسا کرنا چاہتے ہیں دونوں مل کے, تو میں ایک پالیسی سے ان کا ذہن بنا رہا ہوں وہ جگہ لینے کے لیے, تو وہ دوسرا بھائی جو دوست ہے میرا, وہ دوسری پارٹی کا کی انفرادی کوشش کر لے, اس کا ذہن بنا رہا ہے, تو ہم نے آپس میں یہ طے کیا ہوا ہے کیا دونوں جو کمیشن ہم دونوں سے لیں گے اس کا آدھا آدھا کر لیں گے, آدھے آپ پیسے لے لیں آدھے میں لے لوں گا, تو ہمارا ایسا دونوں مل کے کام یہ کرنا شرن کیسا ہے؟
ٹھیک ہے,
ایک پارٹی پر دونوں محنت کر رہے ہیں؟
جی مختلف پارٹیوں پہ کرتے ہیں, الگ الگ پارٹیوں پہ کر رہے ہیں, لیکن کام ایک ساتھ کرتے ہیں, تو اب یہ ایک پارٹی پہ کر رہے ہیں وہ دوسری پارٹی پہ کر رہے ہیں, لیکن طے یہ ہے کہ جو بھی انکم ہوگی جو بھی کمیشن بنے گا وہ دونوں میں تقسیم ہوگا.
دیکھیے شرکت کی کئی اقسام ہیں, پارٹنرشپ جو اس کی کئی اقسام ہیں,
ٹھیک.
ایک تو مشہور پارٹنرشپ ہے جسے مال ملا کر کام کیا جاتا ہے,
ٹھیک.
پارٹنرشپ کی جو دوسری قسم ہے اسے شرکت بالعمل کہتے ہیں,
ٹھیک.
کہ دو ہنر مند یا پروفیشنل آدمی جو ہیں وہ آ جاتے ہیں اور وہ کام کاج کرتے ہیں مشترکہ طور پر. مثال کے طور پر دو درجی آ کر بیٹھ جائیں,
ٹھیک,
دکان کھول کے, کہ جو بھی گاہک آئیں گے اور کپڑے ہم سیئیں گے اس کا ہم دونوں نفع ادا لیں گے,
ٹھیک.
اب یہ ضرور نہیں ہوگا کہ اس نے کتنے فیصد سیے, اس نے کتنے فیصد سیے,
ٹھیک.
انہیں کام کریں گے,
صحیح.
جو بھی کام کرنے کا ایک معروف طریقہ ہے,
ٹھیک,
اس انداز پر کام کریں گے, اور یوں ان کی شراکت جو ہے وہ عمل میں ہوئی ہے, دونوں نے ایک عمل میں شراکت کر کے کام کرنا شروع کیا ہے, جی ہاں, اور اسے ہی آگے بڑھیں گے, تو ان کا یہ عمل درست ہے,
ٹھیک,
اور یہ نفع تقسیم کرنا آدھا آتا یہ بھی درست ہے,
ٹھیک ہے. اگلی کال دیجیے.
برکت لی جی سہیوال سے بول رہا ہوں. مفتی صاحب کی بارگی میں عرض ہے کہ میری کھاد کی دکان ہے, تو ہمارے پاس گاہک آتے ہیں جو کہتے ہیں کہ ہمیں کھاد دیں فصل کے ادھار پہ, یعنی جب فصل ہو جائے گی تو آپ کو کھاد کے پیسے دیں گے, تو ہم کہتے ہیں کہ اگر آپ نے نقد لینی ہے تو 1800 کی بوری ہے, اور اگر آپ فصل کے بعد دیں گے تو آپ سے 2000 روپے ہم دیں گے, تو مفتی صاحب کی بارگی میں عرض ہے کہ کیا یہ طریقہ ٹھیک ہے, یا اس میں کوئی اگر شرعی طور پر کوئی غلطی ہے تو آپ رہنمائی فرمائیے گا؟
ٹھیک ہے,
دیکھیے آپ یوں نہ بولیں کہ 2000 روپے لیں گے ادھار لیں گے, تو آپ بولیں کہ نقد لیں گے تو یہ چیز 1800 روپے کی ہے, یا یوں کہ یہ 10000 روپے کی ہے, اور ادھار لیں گے تو یہ چیز 12000 روپے کی ہے. آپ چیز کے دو قیمت کے حوالے سے دو آپشن جان کر لیں, یا اس سے پوچھ لیں کہ بھائی آپ نقد لینا چاہ رہے ہیں ادھار لینا چاہ رہے ہیں, وہ ادھار پر جب آئے تو پھر آپ اسے ایک ہی ریٹ بتا دیں, نقد بتانے کی ضرورت ہی نہیں ہے. اگر وہ پوچھتا ہے نقد کتنے کے دو گے تو 10000 دے دیں گے. تو یوں دو آپشن بیان کرنا, اور جو پرائز بیان ہوں گی وہ چیز کی بیان کرنا کہ جناب یہ چیز ہم آپ کو اتنے کی دیں گے ادھار جب بیچیں گے, تو یہ جائز ہے. البتہ کچھ اور خرابیاں ہوتی ہیں وہ نہیں ہونی چاہیے. مثال کے طور پر آپ نے تین آپشن بیان کر دیے کہ جناب 6 مہینے کے ادھار پر اتنے, اور 12 مہینے کے ادھار پر اتنے,
और फिर उसको छोड़ दिया, कोई भी एक ऑप्शन स्टे नहीं किया, डन नहीं किया, ये जायज नहीं है। खरीदारी जब हो एक कीमत पर डन हो सौदा, उससे पहले बार्गेनिंग के तौर पर मुख्तलिफ ऑप्शन रखे जा सकते हैं, इसमें कोई खराबी नहीं है। ठीक, अगली कॉल दीजिए।
मोहम्मद सलीम रजा अत्तारी मेहराब वाला अहमदपुर शर्किया से अर्ज कर रहा हूँ। मेरा मुफ्ती साहब की खिदमत में ये सवाल है कि एक शख्स छोटी सी मस्जिद बनवाता है, अपने किसी भी रकबे में किनारे पर बनवा देता है और उसके बाद अल्लाह का हुक्म देता है, वो चाहता है कि मैं बड़ी मस्जिद तामीर करवाऊँ और वो जो बैक साइड पर जगह होती है वहाँ पर बड़ी मस्जिद में तामीर करवा देते हैं, जहाँ पर छोटी जगह होती है वो वहाँ पर वो दुकान वगैरह बनवा देते हैं और उस दुकान का किराया भी ये नियत करते हैं कि जो यहाँ से आमदनी आएगी हम इसी मस्जिद पर खर्च करेंगे, इमाम साहब के हवाले से, बिजली के बिल के हवाले से, या जो भी जुमला अखराजात होंगे तो उसमें खर्च करेंगे। तो क्या वहाँ पर जो छोटी जगह थी वहाँ पर मस्जिद की जगह दुकान बनवाना और इस अच्छी नियत से भी बनवाना क्या जायज हो जाएगा? इस मामले में रहनुमाई फरमा दीजिए।
देखिए, बहुत सारी बातें ऐसी होती हैं वहाँ हम खुद फैसला करने के मजाज नहीं होते, वहाँ हमें शरीयत की तालीमात को ही फॉलो करना होता है। शरीयत की तालीमात इसीलिए हैं कि हम शरीयत के ताबे होकर चलें, क्या अच्छा है क्या बुरा है ये हम शरीयत के उसूलों की रोशनी में तय करें। तो जो सूरत आपने बयान की है तो बड़ी खतरनाक सूरत है। अगर पहली जगह बाकायदा मस्जिद कर दी गई थी, एक तो होता है कि आरजी तौर पर जाए नमाज है, बहुत सारी फैक्ट्रियों में इस तरह के मामला होते हैं, आरजी तौर पर जाए नमाज बनाई होती है, फिर लोकेशन चेंज भी कर देते हैं, फैक्ट्री बिक जाती है तो वो खत्म भी हो जाती है। ठीक, लेकिन एक होता है बाकायदा मस्जिद बनाना और उस जगह को वक्फ करना, नमाज के लिए मुख्तस कर देना भी वक्फ की सूरत बनती है। तो अगर तो बाकायदा मस्जिद बना दी गई थी और उसके बाद उसको वीरान कर दिया गया तो इंतहाई कबीह और शदीद हराम मामला है। जिसने भी ऐसा किया, कुरान करीम फुरकान हमीद की आयत मुबारक उसकी मजम्मत बयान करती है, उन्होंने अल्लाह के घर को वीरान किया है। किसी और जगह मस्जिद बनाना अपनी जगह पर अहम काम है। एक जगह जब मस्जिद हो गई तो कयामत तक के लिए मस्जिद हो जाती है, उस जगह की हुरमत कायम हो जाती है, सातवें आसमान से लेकर सात जमीन की सातों तह तक वो जगह मस्जिद ही शुमार होती है। उसको वीरान नहीं किया जा सकता, खत्म नहीं किया जा सकता। और नई जगह अगर इसकी वजह से नई जगह की वजह से ये वीरान होती है तो वो नई जगह कायम करना भी दुरुस्त नहीं है। हाँ, अगर जरूरत है किसी और जगह मस्जिद बनाने की तो इसको बाकी रखते हुए दूसरी मस्जिद बनाई जाएगी, उसको वीरान नहीं किया जाएगा। एक ऑप्शन बाकी रह गया है कि उन्होंने मस्जिद की नियत ना की हो, या ये जहन हो कि यहाँ से मैं मुंतकिल कर दूंगा, इब्तदाई से जहन हो, तब तो उनका दावा किसी हद तक काबिल कबूल हो सकता है कि जी मेरा तो इब्तदा से जहन था, आरजी तौर पर बना रहा हूँ। और एक आदमी हुआ जो ये कहे कि जी मुझे पता तो नहीं था कि मुस्तकिल हो जाती है यूं नमाज पढ़वाने से, लेकिन ये ख्याल मुझे बाद में आया कि बाद यानी नमाज शुरू होने के बाद कि मैं इसको मुंतकिल कर देता हूँ, तो फिर मामला बड़ा पेचीदा हो जाएगा।
ठीक,
और उलमा के पास आकर रहनुमाई लेना जरूरी है।
ठीक, अगली कॉल दीजिए।
मेरा सवाल यह है कि हम कलर का काम करते हैं जिसमें टोकन निकलता है, तो क्या वो टोकन हम लोग मालिक को बता के नहीं हम लोग इस्तेमाल कर लेते हैं? शरीर रहनुमाई कर दीजिए कि सही है या सही नहीं।
ठीक है, देखिए जब आप किसी कलर वाले से मुआहदा करते हैं उस पर वाजे कर दें कि टोकन आप रखेंगे या मालिक रखेगा। टोकन आप रखने का मतलब ये है कि आपने अपनी जो उजरत है वो ज्यादा रखी है, और वैसे है बड़ी धोखे वाली सूरत ये। मालिक को अंदाजा भी नहीं होता, बिनक भी नहीं होती कि टोकन जो है वो है कितने का।
जो आम
अभी जो एक पार्टी होती है अपना जो आती है तकरीबन 3000 रुपए की, 3000 रुपए की बाल्टी के अंदर लॉपी वगैरह के अंदर 1200 का टोकन होता है। ठीक है ना, हैरान कुन शौचाल है।
तो मालिक अलबे यहाँ पे मैं थोड़ी सी मदनी चैनल के नाजरीन के लिए भी अर्ज करूँ कि ये रंग सास कंपनियों ने ना एक खेल खेला गोया के मार्केटिंग का, वो ये कि जो इनका कस्टमर है ओरिजिनल कस्टमर जो है इन्होंने उसे जो है लाइन से हटाया और जो उस चीज को इस्तेमाल करवाने वाला फर्द है उसको लाइन में ले लिया इन्होंने, कारीगर को। ओरिजिनल कस्टमर तो वो है जो रंग करवा रहा है, जो पेमेंट कर रहा है, लेकिन इन्होंने उसे स्किप कर दिया और जो उस मटेरियल को यूज करने वाला फर्द है, कारीगर है, इन्होंने उसे लाइन में ले लिया।
अच्छा सर, नुकसान क्या हुआ कि धोखाधड़ी बढ़ गई। धोखाधड़ी कैसे बढ़ गई कि एक रंग बड़ा अच्छा है
जी,
जो पेंटर है वो मालिक को कहेगा नहीं नहीं ये नहीं लीजिएगा, खराब रंग ये, क्यों? उसका मतमय नजर ये है कि उसको टोकन ज्यादा है। मैं यहाँ जो रंग करवाने जा रहे हैं जो मालिकान है उनको ये मशवरा दूंगा कि आप सबसे पहले जाके पेंटर को साइड में कर दें, सबसे पहले जाके एक लिस्ट बना लिया करें कि कौन सी कंपनी जो है अपने डब्बों में कितना कितना टोकन रखती है, ताकि आपको पता चल सके कि कितना टोकन है। फिर वो टोकन की जब रकम आपके सामने आ जाएगी और फिर आप बार्गेनिंग करेंगे रंग वाले के साथ, रंग करने आना है
जी,
तो बड़ी आसानी रहेगी। आप कहेंगे जी इस पर तो इतने हजार के टोकन है और इतना मैं मुआवजा तो मैं दे रहा हूँ, वो मिला के इतने हजार बन जाते हैं, तो बड़ी अच्छी बार्गेनिंग रहेगी। अगर ये पता ही नहीं होगा उसे जो टोकन जो है वो कितने निकलेंगे और फिर वो उसकी जब उसके ऑफर्स आएंगे कि नहीं ये वाला रंग नहीं ये वाला ले लो
जी,
उसे भी मालूम होगा कि ये क्यों जाना चाह रहा है वहां पर
जी। हिर्स भी बढ़ा दिए ना इन्होंने कारीगर की, कारीगर की भी हिर्स यूं बढ़ गई कि वो अपनी मेरा जो मुशाहिदा है वो अपनी मजदूरी से ज्यादा, वो अपनी जो उजरत बनती है उससे ज्यादा फोकस इस पे कर रहा होता है। हालांकि बुनियादी तौर पर तो उसकी आमदनी का जरिया उसकी उजरत और मजदूरी है, लेकिन बहरहाल उसको वो स्किप करके और जनाब इसके ऊपर फोकस कर रहे होते हैं तो फिर बिगाड़ की सूरत पैदा होती है।
इसके सवाल का जवाब ये है कि आप जो टोकन है उसके अमाउंट बताएंगे, मालिक के साथ ये मायदा करें कि टोकन आप मुझे देंगे और मैं उसके अमाउंट आपको बताऊंगा कौन सी कंपनी कितना जो है वो टोकन दे रही है किस किस चीज में, वो बता दें ये रंग आएगा और उसका टोकन मैं रखूंगा, तो उसके अमाउंट बताकर आप रखेंगे तो कोई हर्ज नहीं,
पोशीदगी ना रहे,
पोशीदगी ना रहे।
अगली कॉल दीजिए।
मेरा सवाल है, मेरा नाम इम्तियाज हसन अंसारी है, मैं मुल्तान से बोल रहा हूँ। मेरा सवाल है, मैं अत्तर का काम करता हूँ और इसमें ना कई खुशबू है जो है ना एक ही खुशबू होती है और कई नामों से दिखती है, क्या ऐसा करना मेरा ठीक है?
ठीक है जी, एक खुशबू कई नामों से,
एक खुशबू कई नामों से बिकती हुई हमने आज तक नहीं देखी। एक खुशबू का एक ही नाम होता है। हाँ ये जरूर है कि कुछ लोग दो तीन किस्म की मल्टीपल खुशबू मिला के एक नाम अपना रख देते हैं, ये एक अलग बात है, इसमें कोई खराबी भी नहीं है, लेकिन एक खुशबू जिस नाम से मारूफ है उसी नाम से बेची जाए।
ठीक है, अगली कॉल दीजिए।
मैं क्वेटा बलोचिस्तान से बात कर रहा हूँ, मेरा नाम गुलाम है। दो चीजें, एक तो ये है कि यहाँ पर एक कंपनी काम कर रही है, वहाँ पे कहा गया है कि जनाब 21,600 रुपए दे दें, हम आपको माहाना 3,150 रुपए मुनाफे के तौर पे देंगे, क्या ये सूद है?
ठीक है जी, 30,600 रुपए दे दें, 3,100 रुपए कमोबेश जो इन्होंने फिगर बताया मुआवजा मिलेगा।
कितने फीसद बने?
तकरीबन 10% बन गए कमोबेश।
10% बस 3 महीने देगी फिर फार हो जाएगी। 10% जो है वो नफा देना महाना
जी,
बच्चों की बात नहीं है, बच्चों का खेल नहीं है
जी। कारोबार जो रियल कारोबार करने वाला होगा, बिजनेसमैन होगा, वो तो ऐसी ऑफर नहीं करेगा।
कराइन ये बता रहे हैं कि ये कंपनी फ्रॉड पर मुश्तमिल है, 2-4 महीने बाद अखबार में खबरें आ जाएंगी, तो इतना नफा कोई भी नहीं देता और शरीयत बार से भी तरीका जायज नहीं, सूद है ये।
ठीक है,
कि इतना जो है वो कर्जा इतना पैसा दे दें, हम जो है वो आपको फिगर के हिसाब से इतना नफा देंगे, चाहे उसका कारोबार हो या ना हो, नफा और नुकसान हो, फिगर मुकर्रर हो गई, इतना नफा आपको मिलना है। तो ये सूदी सूरत भी है, सूदी सूरत सभी मुसलमान को बेचना जरूरी है और यही सबसे बड़ा नुकसान है। इसके साथ साथ कारोबारी नुकसान भी है। इस तरह की ऑफर्स करने वाली कंपनियां आमतौर पर फ्रॉड करती हैं और डबल शाह कंपनियां कहलाती है कि मुनाफा डबल होकर दे रही है जनाब, और उसके बाद फ्रॉड हो जाती है और फिर सिंगल शाह भी बाकी नहीं रहता।
बिल्कुल मुफ्ती, यानी एक आपने वजाहत तो फरमा दी, लेकिन मुझे एक पीछे बात कही थी आपने, इतना ज्यादा मुनाफा, तो अब तो इसमें मुनाफा कम भी हो तो वो सूद है तो वो तो ना जाए
सके भारत।
ठीक है जी, अगली कॉल।
मैं तलगांग जिले चकवाल से बोल रहा हूँ, पाकिस्तान से। मैं आपसे ये पूछना चाह रहा था कि हमारे गांव में एक कारोबार शुरू है, यहाँ पे जो ट्रैक्टर है ना वो 1 साल के उधार पे दे दिए जाते हैं, उनकी अगर असल कीमत 5 लाख है तो 1 साल पे वो 7 लाख के सेल किए जाते हैं। तो इस बारे में एक तो आपसे पूछना था कि क्या ये ठीक है, दूसरा ये कि हमारे पास जमीन गिरवी रख के अगर मुझे पैसे की जरूरत है तो मैं किसी के पास रख दूंगा कि मुझे 1 लाख दे दो, जब वापस करूंगा तो आपने वो जमीन मुझे वापस करनी, तो इस बारे में आपका क्या कहना है कि ये ठीक है?
ठीक है, ट्रैक्टर उधार में दे रहे हैं 5 लाख वाला 6 लाख में, यानी 5 लाख नकद में और उधार में 7 लाख का। देखिए किसी चीज को नकद में सस्ता बेचना उधार में महंगा बेचना ये कोई बुरी बात नहीं है, दोनों की कीमतें अलग अलग ऑफर करके किसी एक पर सौदा डन होना ये जायज है और इसकी तफसील में कुछ देर पहले बयान भी कर चुका हूँ। जो दूसरी इनकी सूरत है, जो दूसरा इनका सवाल है, क्या सवाल था?
जमीन गिरवी रखकर यानी जमीन के बदले 1 लाख रुपए।
देखिए उधार जब किसी को कर्जा देंगे उसके बदले में रहन रखना ये तो जायज है कि आपने किसी चीज को रहन रखा, लेकिन इससे आगे की बात यह है कि जिस चीज को गिरवी रखा गया है गिरवी रखने वाला उससे फायदा नहीं उठा सकता। वो उसमें अगर हल चलाएगा, खेती बाड़ी करेगा, अपनी काश्तकारी करेगा तो वो उस कर्जे पर नफा लेगा जो उसने आपको दिया है। तो यूं कर्ज पर नफा लेना सूद है। तो गिरवी रखना अगर वो चाहता है तो सोना ले ले, उसको इस्तेमाल में ना लाए, अपने पास ही रखे महफूज करके। जमीन भी अगर वो ले रहा है तो इस्तेमाल नहीं कर सकता, इसलिए लोगों का मतलब नजर ये होता है कि जनाब हम इस्तेमाल करेंगे। तो यूं ऐसी कोई भी चीज रहन में नहीं रखी जा सकती कि जिसका मकसूद उससे फायदा उठाना हो, जो रहन रखने वाला है वो उसे इस्तेमाल करके फायदा उठाएगा, ये सूरत जायज नहीं है।
ठीक, अगली कॉल दीजिए।
सगे अत्तार मोहम्मद साजिद अत्तार कर रहा हूँ। माशाअल्लाह सिलसिला अहकाम तिजारत जारी वसारी है। मुफ्ती साहब की बारगाह में अर्ज है कि क्या इत्र के अंदर पानी मिलाकर इत्र बेच सकते हैं?
ठीक है जी, दो इत्र वाले आ गए। हमने तो आज तक सुना था कि तेल मिलाया जाता है इत्र में, वो भी खास किस्म का तेल होता है, आमतौर पर सिंदल वगैरह की तरफ का एक गाढ़ा मादा आता है वो मिलाया जाता है। तो पानी मिलाकर इत्र कहाँ बाकी रहेगा, वो टेक्निकली तौर पर भी शायद ये गलत हुई बात, लेकिन बहरहाल बात ये है कि इत्र जो है उस एक क्वालिटी के तो आते नहीं है।
ठीक है,
और आम तौर पर जो 25-50 रुपए के इत्र होते हैं वो लामहाला तो शायद महंगे हो गए हों, जब तक 100 रुपए के हो गए वो इत्र जिनमें 25-50 का कह रहा हूँ, वो लामहाला जो है वो उनमें कुछ और चीजों की मिलावट होती है और वो बिक रहे होते हैं, इससे ऊपर की जो क्वालिटी होती है वो थोड़ी महंगी होती है। तो बात यह है कि हर फील्ड के अंदर ए और बी कैटेगरी का माल पाया जाता है, लेकिन बेचने वाले के लिए जरूरी है कि वो जाहिर करके बेचे कि बी कैटेगरी का माल है, लेकिन इतर वाले तो दावा करके बेच रहे होते हैं जी 24 घंटे खुशबू नहीं जाएगी
जी, आवाजें तो यही लगती है जो इस तरह बेचते हैं,
बहुत सारे लोग ऐसे होते हैं, हालांकि ऐसा नहीं होता।
उसका अगर आवाज वगैरह नहीं लगा रही है, ऐसा कोई दावा नहीं कर रहे, अलबत्त दुकान पे रखा हुआ है, जैसे बहुत सारे जनरल स्टोर शॉपिंग सेंटर्स वगैरह पे बिलखसूस जनरल आइटम की जो दुकान होती है उसको ले लें, या जो बड़े इतर वाले होते हैं रश लगा हुआ रखे हुए, उन्होंने मुख्तलिफ किस्म के इतर की खुशबुएं रखी हुई है, लेकिन जो है वो ये नहीं कह रहे होते कि इतना चलेगा यूं चलेगा, तारीफ कर देते हैं ये अच्छा है ये थोड़ा ठंडा है ये यूं है, और वो 25-50 या 100-200 या जो भी है रेट पे दे रहे हैं, तो अब वो भी वजाहत करेंगे कि इस तरीके का।
देखिए मुश्किल न जाए आप
जी,
और मुश्क जो इतर है आपको 50 रुपए का मिलेगा, 100 का भी मिलेगा, 500 का भी मिलेगा, 1000 का भी मिलेगा
जी, बिल्कुल ऐसे ही।
ठीक है, आपको पाकिस्तानी भी मिलेगा, गैर मुल्की भी मिलेगा
जी, बिल्कुल ऐसे ही।
तो बात यह है कि एक इतर की बहुत सारी किस्में होती हैं, इसमें कोई शक नहीं है, सवाल यह है कि बेचने वाला किस तर्ज अमल का मुजाहरा कर रहा है।
ठीक
है, एक तो बिल्कुल आम आदमी ठिला रहा है छोटा सा, वो तो पता नहीं क्या कुछ जो है वो प्लान करता होगा, और एक स्टैंडर्ड की दुकान है तो वहाँ एक मैं दर्जे के इतर होते होंगे, तो जो बी कैटेगरी का माल है सी कैटेगरी का माल है वही जाहिर किया जाए,
यानी जो क्वालिटी है उससे ऊपर की बयान ना की जाए,
ऊपर की बयान ना की जाए।
ठीक है, अगली कॉल दीजिए।
सर मैं आपसे ये पूछना चाहता हूँ कि अगर कोई आदमी दुकानदार से उधार ले लेता है 6 माह के लिए खाद या खाद स्प्रे वगैरह, वो कहता है कि मैं 6 माह बाद आपको वापस कर दूंगा, अगर वो 6 माह बाद नहीं वापस करता, साल 2 साल बाद भी नहीं वापस करता, तो 2 साल बाद या 3 साल बाद वो पैसे देता है, तो क्या वो उतने ही पैसे लेगा या ज्यादा?
अल्लाह, देखिए पैसे तो उसने देने हैं माल के, माल में तो इजाफा हुआ नहीं, माल तो उतना ही है जितने का आप किसी ने खरीदा था, इतने की कीमत क्यों हुई थी उसी का नाम कीमत है, वो अदा करने हैं।
اب جو تاخیر کی ہے اس نے, اس تاخیر کی وجہ سے اگر ہم یہ کہیں کہ جی مدت زیادہ لگ گئی ہے اس لیے آپ زیادہ پیسے دیں, تو پیریڈ ٹائم اور مدت کا جو معاوضہ لینا ہے تو سود ہے, اس کی تو اجازت نہیں ہرگز ہرگز. دینے والے نے اگر تاخیر کی ہے تو گناہ کا معاملہ ہے, یعنی بلا وجہ اس نے تاخیر کی ہے, مدت پر ادائیگی کرنا ضروری تھا اس کے لیے, ٹال مٹول کرنا یہ ظلم ہے. حدیث مبارکہ فرمایا گیا کہ مطلب غنی ظلم, کہ جو آدمی ادائیگی پر قادر ہے وہ ادائیگی نہیں کرتا تو وہ ظلم کرتا ہے. اور اگر کوئی مجبوری آ گئی, کوئی ایسی مطلب کی کیفیت آ گئی ادائیگی پر بالکل بھی اس کی طاقت و قدرت نہیں رہی, عام طور پر یہ ہوتا ہے جیسے آج کل جو بلوچستان کے ہمارے بھائی ہیں انہوں نے ٹماٹر کی فصلیں اگائی ہوئی تھیں اور اس موسم میں فروری یا مارچ میں بارش تو بالکل بھی نہیں ہوتی, شدید بارشیں ہوئی ہیں اور ساری کی ساری فصلیں جو ہے وہ سیلاب کی نظر ہو گئی ہیں. تو کسانوں کے ساتھ یہ معاملات ہوتے ہیں, جب سیلاب کی نظر ہو گئی ہیں اسی سے بیچ کے انہوں نے پیسے دینے تھے تو یہ مجبور کہلائیں گے. جہاں مجبوری کا معاملہ آ جائے اور بھی ان کے پاس اسباب اگر نہ ہو جس سے ادائیگی کر سکتے ہوں, تو پھر قرآن مجید فرقان حمید نے حکم دیا ہے کہ جو تنگ دست ہیں انہیں مہلت دی جائے. انہیں مہلت دینا ضروری ہوتا ہے صاحب قرض پر, تو یہ نہیں ہے کہ جناب کسی بھی انسانی عوارضات انسانی تکالیف کا لحاظ کیے بغیر اور ایک سود خور من کے بندہ بیٹھ جائے کچھ بھی ہو محنت اضافہ کر کے لینے, یہ شریعت کی تعلیمات کے خلاف عمل ہے. اسی طریقے سے اگر کوئی قادر ہونے کے باوجود ادائیگی نہیں کرتا اس کا عمل بھی شریعت کی تعلیمات کے خلاف ہے.
مطلب دونوں طرف سے خیر خواہی کا اور ایک جو ہے خوف خدا کا مظاہرہ کیا جائے تو
سب سے پہلے تو اصول پسندی کا مظاہرہ کیا جائے.
اصول پسندی ٹھیک ہے
کہ کیا اصول ایسے ہیں جن کو دونوں نے فالو کرنا ہے,
ٹھیک ہے,
اور پھر اس سے آگے اگر احسان اور بر اور یہ چیزیں کرتے ہیں تو اور اچھی بات ہے.
ٹھیک ہے, ہمارے سلسلے کا وقت بھی اختتام کو پہنچا, یہاں دو باتیں عرض کرنی تھی فلو میں جو ہے وہ رہ گئی تھی, میں نے نیت کر لی تھی کہ آخر میں عرض کر دوں گا. ایک تو ہمارے رنگ ساز اسلام بھائی کا, رنگ ساز تو نہیں رنگ کرنے والے کا سوال آیا تھا, تو آپ کی بارگاہ میں عرض ہے کہ احکام تجارت 90 کے بعد اور 100 سے پہلے تین اقساط ہیں, غالباً 93 94 اور 95 EP نمبر ہے احکام تجارت کا, اور مفتی علی اصغر اتاری کے نام سے یوٹیوب پر چینل ہے اس پہ بھی اپلوڈ کی گئی ہیں, تو وہاں سے ممکن ہو تو آپ یہ سلسلے دیکھ لیں کیونکہ آپ کا کام ہے اور ان اقساط میں باقاعدہ اس فیلڈ کو لے کر بہت سارے سوالات کے جوابات شرعی رہنمائی مفتی صاحب نے فراہم کیے, تو امید ہے کہ آپ کے لیے اور دیگر جو رنگ کے کام سے کسی بھی طریقے سے منسلک ہیں ان کے لیے مفید ہوگا. دوسرا ہے کہ وہ مسجد والا سوال آیا تھا, تو بھائی دعوت اسلامی جہاں ہے کہ احکام تجارت و مدنی چینل کے ذریعے خدمت کر رہی ہے, تو ہمارا ایک بہت ہی پیارا شعبہ ہے دعوت اسلامی کا مجلس قدام المساجد, تو جہاں کہیں پاکستان میں بلکہ دنیا بھر میں آپ مسجد بنانا چاہتے ہیں, ارادہ رکھتے ہیں مسجد کی تعمیرات کرنا چاہتے ہیں, یا مسجد میں کسی قسم کا بھی کنٹریبیوشن کرنا چاہتے ہیں, تو دعوت اسلامی کی ویب سائٹ کے ذریعے یا مدنی چینل کے بھی نمبرز کے ذریعے آپ قدام المساجد کے نمائندوں سے, ہمارے ذمہ دار اسلامی بھائیوں سے رابطہ کر سکتے ہیں. اللہ نے چاہا تو شریعت کی حدود میں رہ کر اچھے انداز پر آپ مساجد تعمیر کرنے میں بھی کامیاب ہو جائیں گے, اور اللہ نے چاہا تو آباد کرنے میں بھی آپ کی حصہ داری ہو جائے گی. اللہ ہمیں عمل کی توفیق عطا فرمائے. دیکھتے رہیے مدنی چینل, صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم.
تاجر جو متقی ہو جو سچ بول